وسلم على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون. کل تو ایمان کی جامعیت بیان فرمائی گئی تھی کہ یہ ایمان جو اسلام نے دنیا کے سامنے پیش کیا ہے، یہ ایمان بالکل جامع ہے تمام ادیان کے لیے، یعنی جتنے بھی آسمان سے دین اتارے گئے اور جتنے بھی دنیا میں قانون بھیجے گئے، جن جن نبیوں کو بھی دنیا میں نبوت کا کام دیا گیا، ان سب کو تسلیم کرنا بھی مسلمانوں کے لیے ضروری ہے. یعنی کہ صرف جو قانون تمہیں دے دیا گیا یا جو نبی تمہارے واسطے بھیجا گیا، اس کو مان لو، اس کو تسلیم کر لو، اس کی ہدایات پہ عمل کر لو، اور باقی ادیان سابقہ کو یا انبیاء سابقین کو ماننے تسلیم کرنے کی ضرورت نہیں ہے، تو یہ اسلام نہیں ہو سکتا ہے. اسلام یہ ہے کہ تم محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ ساتھ موسیٰ علیہ الصلوۃ والسلام کو بھی، عیسیٰ علیہ الصلوۃ والسلام کو اور تمام انبیاء کو بھی مانو، اور ان کی شریعتوں کو بھی حق سمجھو. جس زمانے میں ان کی شریعتیں آئی تھیں، اس زمانے میں وہ صحیح تھی، حق تھی، کامل مکمل تھی، انسانی ہدایت کے لیے وہی راستے اس وقت میں ضروری تھے. یعنی کہ کسی شریعت کو ہم ناقص سمجھیں کہ موسیٰ علیہ السلام کی شریعت میں بڑا تشدد تھا، یا عیسیٰ علیہ الصلوۃ والسلام کی شریعت میں بڑی نرمی تھی، یہ اگر ہم کہتے ہیں تو ان شریعتوں کی گویا توہین کرتے ہیں، اس کی اسلام ہمیں اجازت نہیں دیتا. اسلام یہ کہتا کہ نہیں، جس زمانے میں جو شریعت اتاری گئی، اس زمانے میں وہی شریعت کامل مکمل تھی، اور وہی اس زمانے کا دستور العمل تھا، اور اسی کو اختیار کر کے لوگ راہ نجات حاصل کر سکتے تھے. یہ تسلیم کرنا ضروری ہے، اور یہ ایک ایسا انوکھا دستور اسلام کو دیا اللہ نے کہ ساری امتیں اس میں ناقص رہ گئی. اس لیے کہ لوگوں نے اپنے اپنے نبیوں کو مانا اور دوسرے انبیاء کو، سابقین کو، لاحقین کو انکار کر دیا، ان کا ایمان لاحاصل ہو کے رہ گیا. ان کا دعویٰ یہ تھا کہ جو ہم پہ نازل کیا گیا اس کو مانتے ہیں، اور جو کسی اور پر نازل کیا گیا اس کو نہیں مانتے ہیں. یہ فطرت کے خلاف ہے، قانون فطرت کے خلاف ہے. انسانی فطرت کا تقاضا یہ ہے کہ جب بھی صداقتیں دنیا میں اتری، ان صداقتوں کو بھی ہم مانیں، اگرچہ ان صداقتوں کے زمانے میں ہم موجود نہیں تھے. یہ جامعیت تھی. والذین یؤمنون بما انزل الیک، اہل تقوی کی علامت اور پہچان اور ان کی خاص صفت یہ ہے کہ جو ایمان لاتے ہیں ان کتابوں پر بھی، اس کتاب پر بھی جو پر نازل کی گئی، یعنی قرآن کریم کو بھی تسلیم کرتے ہیں، اور وما انزل من قبلک، اور ان کتابوں پر بھی ایمان لائے جو تجھ سے پہلے نازل کی گئی، ان پر بھی ایمان لاتے ہیں. یہاں ایک اشارہ اس طرف بھی ہو رہا ہے کہ یہ نبی جو اب آخر میں آیا ہے، یہ بالکل خاتم الانبیاء ہے، خاتم النبیین ہے، اس کے بعد کوئی نبی نہیں آنے والا. اگرچہ اس مضمون پر دلالت کرنے والی دلیلیں صراحتن بھی کتاب و سنت میں بھری پڑی ہیں، لیکن یہاں سے بھی اشارہ مل رہا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد میں کوئی آسمان سے کتاب اتاری جانے والی نہیں ہے، نہ کوئی نبی آنے والا ہے. کیونکہ فرمایا گیا کہ تجھ سے پہلی کتابوں پر وہ ایمان لاتے ہیں، اگر بعد میں بھی ابھی کوئی اور نبوت کا سلسلہ باقی ہوتا یا کوئی آسمان سے اور کتاب اترنے والی ہوتی، تو یہاں اس کا بھی ضرور ذکر ہوتا کہ اس کتاب کو بھی مانتے ہیں جو تجھ سے پہلے نازل ہوئی، اور اس کو بھی مانتے ہیں جو تجھ پر نازل ہوئی، اور اس کو بھی تسلیم کرتے ہیں جو تیرے بعد میں اترے گی. یہ نہیں ہے یہاں پر، معلوم بعد میں اترنے کا مسئلہ ہی ختم ہو چکا ہے. عیسیٰ علیہ الصلوۃ والسلام نے اپنے بعد میں آنے والے نبی کی خبر دی ہے، مبشرم برسولی یاتی من بعد اسمہ احمد. آج بھی ان کی کتابوں میں اگرچہ وہ محرف اور مبدل اور متغیر ہو چکی ہیں، مگر بالکلیہ وہ اپنی کتابوں سے اس مضمون کو نکال نہیں سکے ہیں. ان کی کتابوں میں پیشین گوئیاں اگلے نبیوں کی ضرور ہیں، اور پہلے زمانے میں جب بھی کوئی نبی آتا تھا वो अपने बाद वाले नबी पर भी ईमान लाने की ताकीद किया करता था कि मेरे बाद में अगर कोई नबी आए और तुमको मिल जाए तो उसको भी ईमान लेना। और यहां कुरान करीम में एक उनवान इख्तियार किया गया कि एक तो वो किताबें हैं जो तुझसे पहले नाजिल हो चुकी उन्हें भी तस्लीम करते हैं, और एक वो किताब है जो तुझ पे नाजिल हुई उसे भी वो तस्लीम करते हैं, और आइंदा आने वाली कोई किताब ही नहीं इसलिए उसका जिक्र भी नहीं है। तो जिक्र न करना आइंदा की किसी किताब का और आइंदा के किसी नबी का, ये अगर दलालत नहीं है तो कम से कम इशारा तो जरूर है इस बात का कि आइंदा कोई नबी आने वाला नहीं है और आप खातमुल अंबिया हैं। और उसके बाद फिर लुब्बे लुबाब, और एक अहम तरीन जो ईमानियात में सबसे ज्यादा अहम जुज है ईमान का, उसका जिक्र करते हैं और फरमाते वो बिल आखिरत हुम योकिनून, और वो आखिरत पर भी यकीन करते हैं। तकवा वाले ईमान वाले लोग आखिरत को भी तस्लीम करते हैं, नहीं तस्लीम नहीं मानते हैं, नहीं मानना भी नहीं यकीन करते हैं। आखिरत ये सिफत का लफ्ज है और इसका एक मौसूफ हमेशा हर जगह जहां भी ये लफ्ज आएगा कुरान हकीम में वहां एक इसका मौसूफ महजूफ होता है, और वो बिद्दार आखिरत हुम योकिनून, और आखिरत के घर पर भी वो यकीन करते हैं। तो मालूम दो घर हैं, एक दारे उला है एक दारे आखिरा है, एक दारे दुनिया है एक दारे आखिरत है। एक तो ये पहला घर है जिसमें हम आप बैठे हुए हैं, और एक दूसरा घर है जो बाद में आने वाला है, जो अभी पसे पर्दा है, अभी आंखों के सामने नहीं आया है, एक वो भी घर है। लेकिन जो चीजें अभी पसे पर्दा हैं उनमें से बहुत सी चीजों को हम आप सब दुनिया के अकलमंद मानते हैं, मगर जब आखिरत का माना कयामत के लेते हैं, जजा और सजा के लेते हैं, जन्नत और दोजख के लेते हैं, तो लोग मचल जाते हैं कि साहब ये क्या जन्नत दोजख क्या होता है। हालांकि जो चीजें अभी नहीं आई हैं उनको हम मानते हैं। मसलन आज क्या, आज 16 तारीख है अप्रैल की, या 21 तारीख है रमजान शरीफ की, अभी 22 तारीख आई तो नहीं है, मगर मान तो रहे उसको, हाँ कल को आएगी, वो मान रहे हैं। क्यों मान रहे हैं, आते जाते देखा है कि 21 तारीख के बाद में 22 तारीख आया करती है, 16 तारीख के बाद में 17 तारीख आया करती है। तो चूंकि इन चीजों को आते हुए देख लिया है तो मुशाहिदों की बिना पर इनको मान लेते हैं, और अगर न देखा हो किसी चीज को आते जाते तो उसे मानने को तैयार नहीं है। तो चूंकि कयामत आते जाते देखी नहीं है इसलिए उसे मानने को तैयार नहीं है। लेकिन छोटी छोटी कयामत तो रोज देखते हैं ना, छोटी छोटी कयामतें यानी मरना, दादा का मरना, बाप का मरना, माँ का मरना, दोस्तों का मरना, बड़े बूढ़ों का मरना, कभी जवानों का भी मर जाना, कभी बच्चों का भी मर जाना, ये छोटी छोटी कयामतें तो रोज आती है ना। मम्मा तो फकत कामत कयामत हूं, जो मर गया उसकी कयामत तो आ गई। तो ये छोटी छोटी कयामतें हमारे सामने रोज गुजरती है ना, और जब छोटी छोटियों को हम तस्लीम करते हैं तो इनसे बड़ी को और मोटी को क्यों तस्लीम नहीं करते हैं? जब एक एक रुपए को तस्लीम करते हैं तो अगर वो 50 रुपए का नोट बन जाए उनका तो उसे क्यों नहीं तस्लीम करते हो? अगर एक एक चावल को तस्लीम करते हो तो एक बोरी चावल का बन जाना क्या मुश्किल है? अगर एक एक बोरी चावल को तस्लीम करते हो तो गोदाम सैकड़ों हजारों टन का क्यों तस्लीम नहीं करते हो? अगर एक चिंगारी को देख करके तुम उसको मान लेते हो तो बड़े लावे का क्यों नहीं मानते? उसी मरकज में से तो आ रहा है ये। अगर छोटी छोटी तकलीफों को समझते हो तो तकलीफों के घर पर ईमान क्यों नहीं लाते? अगर छोटी छोटी राहतों को समझते हो तो बड़ी राहत के घर को क्यों नहीं मानते? ये तो सब नमूने दुनिया में फैले पड़े हुए हैं और फिर लोग बड़ी कयामत को नहीं मानते। अल्लाह ताला ने कुरान हकीम में जो मेन मकसद कुरान हकीम का और सबसे ज्यादा मजमून कुरान हकीम का वो क्या है, वो आखिरत की याद दहानी है। आखिरत का मजमून सामने लाना है, इसको कहीं दारे आखिरत से, कहीं उकबा से, और कहीं इसको कयामत से, और कहीं यौम हशर से, कहीं यौम नशर से, उनवानात मुख्तलिफा से इस मजमून को अल्लाह ने कुरान करीम में दोहराया और चौराया है और इसको बार बार बयान फरमाया है ताकि दुनिया के लोग इस अकीदे को अपने कुलूब में यकीन के साथ जगह दें और फिर हर बुराई से बच सकें। दुनिया में कोई कानून ऐसा नहीं है कि इस इंसानी दुनिया के माशरे को हर बुराई से पाक कर सके, खा कितना ही कानून सख्त क्यों न हो, मगर फिर भी लोग वहां जहां कानून निगरानी न कर रहा हो, जहां कानून वाले लोग न देख रहे हो, یا قانون سے بچنے کے ہم دوسرے ذرائع اختیار کر سکتے ہوں تو بڑے سے بڑے جرائم کا اور بڑے سے بڑے گناہوں کا ارتکاب کر کے بھی صاحب بچ جاتے. اس لیے قانون بھی ہم کو جرائم سے نہیں روکتا ہے, حکومت بھی نہیں روکتی, پولیس بھی نہیں روک سکتی, اماں اور ابا بھی نہیں روک سکتے, کیونکہ ابا بھی ہر وقت ہم کو نہیں دیکھ سکتے اور اماں بھی ہم کو ہر وقت نہیں دیکھ سکتی, اور قانون سے بچنے کے بہت سارے طریقے ہمارے پاس موجود ہیں. تو پھر کون سی دنیا کی ایسی طاقت ہے جس سے وہ پاکیزہ اور مقدس معاشرہ وجود میں آ سکے جو نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں وجود میں آیا, یعنی کہ وہ اس کا کہیں نمونہ نہیں ملتا ہے. آج تو ڈھونڈو تو نہیں ملتا ہے. مرکزوں میں جاؤ, تعلیم گاہوں میں جاؤ, بڑے بڑے مدرسوں میں, بڑے بڑے تبلیغی مراکز میں جاؤ, وہاں بھی کچھ نہ کچھ کمزوریاں برائیاں مل جائیں. لیکن ایسا پاک معاشرہ, ایسا مقدس ترین معاشرہ جو ایک وجود میں آیا تھا نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں, وہ اسی ایمان بالآخر کی بدولت آیا تھا. کیا معاملہ تھا وہ, کیسا معاشرہ بنا تھا؟ آج تک آپ نے دیکھا نہیں ہوگا, آسمانوں کی آنکھوں نے دیکھا نہیں ہوگا کہ غلطی ایک آدمی سے ہو جاتی ہے, بدکاری کی, زناکاری کی غلطی ہو جاتی ہے, ہو جاتی ہے. دنیا میں لوگ بہت ساری کمزوریوں کے شکار ہوتے ہیں, یہ بھی ایک کمزوری ہے, ہو جاتی ہے آدمی سے. لیکن اس کمزوری کے بعد پھر یہ آخرت والا ایمان اسے مجبور کرتا ہے, اور وہ یہ ایمان اسے گرفتار کر کے لاتا ہے. پولیس نہیں گرفتار کرتی, اور حکومت کا قانون اس پہ کوئی لاگو نہیں ہوتا, اور کوئی پکڑنے والا اس کو نہیں ہے, کوئی اس کی شکایت نہیں کر رہا ہے, کوئی استغاثہ نہیں کر رہا ہے, کوئی اس کے خلاف رٹ داخل نہیں کر رہا ہے. لیکن وہ مجبور ہوتا ہے کہ مجھے اس کی سزا آخرت میں ملے گی, اور آخرت کی سزا بہت سخت ہے. ولا عذاب الآخرت اشد ولا عذاب الآخرت اکبر, آخرت کا عذاب بہت مشکل بھی ہے, بہت بڑا بھی ہے, بہت طویل بھی ہے, بہت کثیر بھی ہے, اور اس کو برداشت کرنے کی ہم میں طاقت اور قوت بھی نہیں ہے. وہ آخرت والا عقیدہ معاذ بن مالک اسلمی رضی اللہ تعالیٰ عنہ کو, جن سے یہ غلطی حضور اسلم کے زمانے میں ہو گئی تھی, کشاکش لیے چلا آ رہا ہے. اور کیا کہتا ہے؟ طاہرنی یا رسول اللہ, میں بہت بڑے گناہ میں مبتلا ہو گیا ہوں, میں گندا اور ناپاک ہو گیا ہوں, مجھے پاک کر دیجیے آپ, طاہرنی یا رسول اللہ. اور رسول اللہ سے سمجھ گئے اس کی بات سے, اس نے کہا بھی کہ حضرت مجھ سے یہ غلطی ہو گئی, آپ نے منہ پھیر لیا ادھر سے. کیا مطلب تھا؟ کہ اللہ کے علم میں تیرا گناہ ہے, کسی اور کو معلوم نہیں ہے, اللہ نے تیرے گناہ پر پردہ ڈالا, تو بھی اپنے گناہ پہ پردہ ڈال, اللہ سے جا کے خلوت میں توبہ کر لے. یہ منشا تھا رسول اللہ صلی اللہ علیہ وسلم کا منشا, یہ تھا کہ اس برائی کو اگر خلوت میں کر ڈالا ہے اور تم سے ہو گیا ہے اور نادانستہ ہو گیا ہے, غیر شعوری طور پر ہو گیا ہے, تو بشری کمزوری سے ہو گیا ہے, جاؤ اللہ کے سامنے توبہ کر لو, تمہارا معاملہ اللہ ہی سے ہے, ابھی تک کسی اور سے نہیں ہے. لیکن وہاں تو بے چینی پیدا ہو گئی, آخرت کے عذاب کا ایک بہت بڑا ہوا سامنے کھڑا ہو گیا, یہ جنت جہنم بھڑک رہی ہے, یہ اس کے اندر وہ داروغہ جہنم کھڑا ہوا ہے, وہ اس کی لپٹیں ہیں, وہ اس کے انگار ہیں, وہ اس کے لاوے ہیں, وہ اس کے خدا نے اندر کیا کیا عذاب بھرے پڑے, وہ سب آنکھوں کے سامنے تصویر کھینچ گئی. اور پھر آ کر ادھر جدھر کو پہلو بدلا تھا, ادھر آ کے پھر کہتے ہیں طاہرنی یا رسول اللہ, مجھے پاک کر دیجئے, میں تو بہت گناہوں میں مبتلا ہو گیا ہوں. آپ نے پھر اعراض فرمایا اور ادھر سے منہ ادھر کو کر لیا, منشا یہ تھا کہ اللہ کے ساتھ معاملہ ہے, جا کے توبہ کر. اور پھر ادھر کو آ کے کہا, پھر ادھر آ کے کہا, چار اقرار آخر رسول اللہ کی مجلس میں کر ہی لیے. اور پھر آپ نے ان کو تلقین بھی فرمائی, ارے نہیں, زنا نہیں ہوا ہوگا, کچھ اور ہلکی سی بات ہو گئی ہوگی, کچھ تنار و بوس ہو گیا ہوگا, کچھ چھیڑ خانی ہو گئی ہوگی. آپ نے تلقین بھی فرمائی اور ذہن سے اس برائی کو نکالنے کی کوشش فرمائی, اور یہ چاہا کہ یہ بس اللہ ہی سے توبہ کر لے. مگر وہاں تو بے چینی تھی, اور صاف لفظوں میں وہ کہہ رہے تھے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں کہ حضرت مجھ سے تو یہ عمل اس طرح سے ہوا, اس کو پوری تصویر کھینچ کے بتا دی. اب چار اقرار بھی ہو گئے اور وہ مانتے بھی نہیں ہیں, اب گویا کہ رسول اللہ صلی اللہ علیہ وسلم بحیثیت رسول کے نہیں, بحیثیت قاضی اور امیر کے سامنے ہیں. اور یہ قاعدہ ہے کہ اگر امیر کے سامنے اور قاضی کے سامنے جرم ثبوت کے ساتھ آ جائے تو قاضی پر لازم ہو جاتا ہے کہ اس کو سزا دے. اس لیے کہ اگر قاضی اور حاکم और चीफ जस्टिस भी सजा नहीं देता है, अदालत भी अगर सजा नहीं देती है, कोर्ट में भी सजा नहीं मिलती, सबूत के बावजूद मुजरिम को वो बरी कर देता है, तो फिर तो इसके माना है कि सारे आलम को तबाह करना चाहता है। कातिलों को छुट्टी दे रहा है, बदकारों को छुट्टी दे रहा है, कानून के मुजरिमों को छुट्टी दे रहा है, जो चाहे करते फिरो, अब तुम्हारे ऊपर कोई पाबंदी नहीं है। इसलिए अदालत में, कोर्ट में अगर मुकदमे का सबूत मिल जाता है, दावा साबित हो जाता है, तो उस पर उसको सजा करना जरूरी होता है। ये अलग बात है कि उससे बड़ी सजा, बड़ी अदालत अपील के बाद उसको दरबदर कर दे और छोड़ दे, लेकिन उसको तो सजा देनी पड़ती है। तो बहैसियत अदालत के नबी करीम सलम के सामने सबूत जुर्म हो चुका है, और बावजूद तलकीन के, बावजूद इशारात के, बावजूद पहलू तही करने के, वो खौफ खुदा और खौफ आखरत से बेचैन जो खड़ा है माईद बिन मालिक असलमी रजी अल्लाह तआला अन, आखिर को आपने ये फैसला सादिर किया जो इस्लाम में इस काम की सजा मुकर्रर है, अगर शादीशुदा हो और साथ साथ वो आजाद हो, गुलाम भी ना हो, तो उसको रजम किया जाता है, यानी पत्थरों से मार दिया जाता है, ताकि उसको भी नसीहत और उसका गुनाह भी पाक हो जाए और दूसरों को भी इबरत और नसीहत हो और माहौल और मुआशरा बिल्कुल पाक बन जाए। कि इसलिए सजा मुकर्रर की अल्लाह ने, चार गवाहों से सबूत हो या चार इकरारों से सबूत हो, सबूत भी इस मसले का बड़ा मुश्किल होता है। शरीयत की नजर ये थी कि ये जुर्म होना नहीं चाहिए, और अगर ये हो जाए तो इसका सबूत नहीं होना चाहिए, ताकि अल्लाह के बंदे अल्लाह ही के सामने तौबा करके अपने आप को ठीक कर लिया करें। लेकिन अगर अल्लाह की अदालत में, अल्लाह के कोर्ट में ये मसला साबित हो जाएगा, तो फिर अल्लाह ही के कानून के मुताबिक ये सजा उसको दी जाएगी। बहरहाल उनको रजम किया गया, और जब पत्थर लगे हैं तो पत्थर की चोट लगती है तो आदमी भागता तो है ही, लेकिन वहां तो हजरात सहाबा को भी अल्लाह, यानी मुसलमानों को भी ये हुक्म दिया गया है कि जब जानी और जानिया पर रजम की सजा कायम की जा रही हो और उनको चोट लग रही हो और वाला कर रहे हो और शोर मचा रहे हो, तो वला याखुद भी माराफतुम फी दीनिल्लाह इन कुंतुम तुमिनून बिल्लाह वल यौमिल आखिर, किसी देखने वाले के दिल में उस पर रहम भी नहीं आना चाहिए। ये हुक्म भी अखैरियत से, रहम आए तो कैसे आए, वहां पाबंदी का रहम नहीं आना चाहिए, शफकत नहीं आनी चाहिए, इसके सबूत जुर्म से पहले, सजा के जारी किए जाने से पहले तो चलो बचाने की कोशिश करो, लेकिन जब जुर्म साबित हो गया, सजा का वक्त आ गया है, तो ला याखुदकुम भी माराफतुम फी दीनिल्लाह इन कुंतुम तुमिनून बिल्लाह वल यौमिल आखिर। और फिर ये भी नहीं कि कहीं तन्हाई में ले जाकर के फांसी दे दो और कोई देख न रहा हो, नहीं, जब इस जुर्म के मुजरिम को सजा दी जा रही हो तो वली अशद अजाब हुमा ताइफतुम मिनल मोमिनीन, मुसलमानों की एक बड़ी जमात वहां मौजूद होनी चाहिए, ताकि इबरत हो और नसीहत हो और आइंदा किसी की हिम्मत और जरत न हो। तो माईद बिन मालिक असलमी भागने लगे, तो हजरत साहबा ने फिर भी उनको बहरहाल पत्थर मारे, फेंके उन पर, तो बहरहाल वो जब हफ हो गए, और उसके बाद एक शख्स की जुबान से ऐसा कलमा निकला माईद बिन मालिक असलमी के लिए, जो अच्छा कलमा नहीं था, जिसको रसूलुल्लाह ने पसंद नहीं फरमाया, और आपने यूं इरशाद फरमाया कि क्या माईद के ऊपर तुम ये कीचड़ उछालते हो, माईद ने इतनी जबरदस्त तौबा की है कि अगर सारे अहले मदीना पर भी तकसीम कर दी जाए तो सबको का वक्त काफी हो जाएगा। तो क्या अर्ज कर रहा था मैं कि आखरत का खौफ और आखरत का ईमान और यकीन उनकी रगों पे में इस तरह शिरायत कर गया था कि अगर गलती तन्हाई और खलवत में भी हो गई और कानून भी उस पर लागू नहीं होता, तो जब तक अपने आप को पाक नहीं कर लेते, चैन से नहीं बैठते, ऐसा मुआशरा दुनिया में जमीन पर कभी देखा नहीं होगा। गलती करने वाले रसूलुल्लाह की खिदमत में आकर अपने आप को खुद पेश कर देते थे, पुलिस को पकड़ने की जरूरत नहीं, पुलिस ही नहीं थी, थाने नहीं थे, कोतवालियां नहीं थी, पुलिस नहीं थी, फौज भी नहीं थी। खैरियत से जो साहबा बैठे हुए हैं वही पुलिस है, जो साहबा बैठे हैं वही फौज है, वक्त पड़ा तो वही फौज में चले गए, जरूरत पड़ी उन्हीं को पुलिस के तौर पर इस्तेमाल किया, और उन्हीं में से वही बैठे हुए हैं, उनमें अदलिया भी नहीं, अदलिया का कोई जज बना दिया कि तुम इनका फैसला कर दो, कभी फारूक आजम ने फरमाया जाओ इनका फैसला कर दो, कभी सिद्दीक अकबर से फरमाया जाओ तुम इनका फैसला कर दो, तो वहीं से उसी मजमे में से सब लोग निकलते रहते थे। ये माशरा बना था कौन से अकीदे से बना था, वह बिल आखिरत हम यूकिनून, आखिरत पर उनका पूरा यकीन होता है, इल्मुल यकीन नहीं, ऐनुल यकीन भी नहीं, हक्कुल यकीन की हद तक उनका बावजूद मुशाहिदा न करने के। तीन दर्जे हैं यकीन के, एक यकीन का दर्जा होता है इल्मुल यकीन, एक दर्जा होता है ऐनुल यकीन, एक दर्जा होता है हक्कुल यकीन, تینوں درجے قرآن کریم میں جگہ جگہ بیان فرمائے گئے ہیں. علم الیقین کے معنی تو یہ ہے کہ جیسے ہمیں یہ معلوم ہے کہ آگ جلا دیتی ہے لیکن ہم نے کبھی آگ کو جلاتے دیکھا نہیں ہے, بس ہمیں معلوم ہے کہ آگ جلا دیتی ہے, جو چیز اس میں ڈال دو وہ جلا دیتی ہے اس کو. یہ تو علم الیقین ہوا. اور پھر ہم نے کسی دن آگ کو جلاتے ہوئے بھی دیکھ لیا کہ ہم نے خود اپنی آنکھوں کے سامنے اس میں کوئی چیز ڈالی اور دھپ سے جلا دیا اس نے, تو ہم نے آنکھوں سے دیکھ لیا, یہ عین الیقین ہو گیا ہے. اور ایک حق الیقین ہے کہ اپنی انگلی اس میں رکھ دی اور ہماری انگلی کو جلا دیا ہے, تو اب ہوا حق الیقین, ہمارے اوپر ہی بیت گئی تھی جب آگ کا احراق اور آگ کی صفت لازمہ خود ہمارے ہاتھ پر. چلو اپنے ہاتھ سے کون انگلی رکھے گا, نہیں یوں ہی گھی سے دال بگھارتے ہوئے سالن بگھارتے ہوئے کبھی کبھی وہ جب اٹھا کے ڈالتی ہیں عورتیں تو وہ کبھی کبھی وہ گرم گرم گھی پیر پہ ہاتھ پہ بچے پہ پڑ جاتا ہے اور سب چل جاتا ہے, پھر اسپتال اور ڈاکٹروں کے یہاں لے جانا پڑتا ہے, ایسا تو ہوتا رہتا ہے. تو یہ حق الیقین ہو جاتا ہے, اور یہ حق الیقین کا درجہ سارے یقینوں میں بڑا ہوا درجہ ہے. تو حضرات صحابہ کو باوجود اس کے کہ انہوں نے آخرت دیکھی نہیں تھی, دوزخ دیکھی نہیں تھی, جنت دیکھی نہیں تھی, میں پیغمبر کے کہنے سے ان کو یقین آ گیا تھا, مگر ان کا یہ علم الیقین ہمارے حق الیقین سے بڑھ کر تھا. ہم کو تو اگر آگ میں ڈال دو تب بھی اتنا یقین نہیں آتا ہے جن کا جتنا ان کو رسول اللہ صلی اللہ علیہ وسلم کے فرمانے سے یقین آ گیا تھا. اور اس کی ایک مثال, اس کی ایک شہادت, اس کا ایک واقعہ موجود ہے. جب بدر کے میدان میں مسلمانوں کو اللہ نے کامیابی دی تو ان میں ایک ام حارثہ, حضرت حارثہ رضی اللہ تعالی عنہ, ان کی شہادت بھی ہو گئی تھی. حضرت حارثہ کی شہادت ہو گئی تھی جنگ بدر میں, اور وہ اپنی ماں کا اکلوتا بیٹا تھا, اپنی ماں کا ایک اکیلا بیٹا, اور بیوہ بھی ہو گئی تھی خیریت سے ان کی ماں. تو بیوہ بھی ہو اور اکلوتا بیٹا بھی ہو اور وہی میدان کارزار میں کام بھی آ جائے, پہلی جنگ میں کام آ گیا, پہلی جنگ تھی جنگ بدر, تو اس ماں کے دل پہ کیا گزر رہی ہوگی؟ ہماری ماں تو نہیں برداشت کر سکتی اس کو, اول تو بھیجیں گے نہیں وہ, جب تبلیغ میں بھیجنے کو تیار نہیں تو میدان جہاد میں جہاں تلواریں گھوم رہی ہوں, جہاں برچے گھوم رہے ہوں, جہاں تلواریں چمک رہی ہوں اور جہاں کشتوں کے پشتے لگ رہے ہوں, وہاں کون بھیجے گا؟ یہ تو ہم سے ہی اگر کوئی کہے تو ہم بھی مدرسے میں اندر کمرہ بند کر کے بیٹھ جائیں گے. اگر ہمیں معلوم ہو جائے کہ باہر سڑک پہ لڑائی آ گئی ہے تو مولوی صاحب اگر موقع ہو سکے گا تو پچھلی کھڑکی کھول کے کہیں باہر نکلنے کی جا کے کوشش کریں گے. بہت مشکل ہے لڑائی میں آ جانا, لڑائی کی بات کرنا اور بات ہے, لڑائی میں آ جانا, کود جانا, یہ سینہ تان کر آگے بڑھنا, یہ بہت مشکل مسئلہ ہے. بہرحال اس زمانے کی مائیں بھی بڑی پکی سچی مومنات تھی, وہی حقیقت میں صحیح معاشرہ بنا تھا, میں پیغمبر کی محنت سے بنا تھا. اس معاشرے کی ایک خاتون ام حارثہ, اسی حارثہ کی والدہ ہیں, جنہوں نے اپنا اکلوتا بیٹا میدان جنگ میں بھیج دیا اور وہ وہاں کام بھی آ گیا, اور جب قافلہ واپس آ رہا ہے فائز الحر, یعنی مجموعی طور پر مسلمان ہی کامیاب ہوئے, 70 کافروں کو قتل کر دیا, 70 کو قید کر لائے, فریقن تقتلون و تاثرون فریقا, ایک فریق کو قتل کر رہے تھے تمہارے ایک فریق کو قید کر رہے تھے. اس شان سے مسلمان لوٹے تو وہ والدہ جو تھی ان کی وہ بھی لوٹی, مگر اس لیے نہیں کہ حارثہ کو دیکھیں گی, بلکہ اس لیے لوٹی کہ رسول اللہ صلی اللہ علیہ وسلم کی خیریت معلوم ہو جائے. رسول اللہ صلی اللہ علیہ وسلم کی خیریت معلوم کرنے کے لیے بہت سارے لوگ باہر نکلے, اور ان میں وہ حارثہ کی والدہ بھی تھی. کسی نے کہہ دیا کہ تیرا بیٹا تو کام آ گیا ہے, کہ میں یہ نہیں پوچھتی ہوں, یہ بتاؤ کہ رسول اللہ صلی اللہ علیہ وسلم خیریت سے آ رہے ہیں کہ نہیں آ رہے ہیں. کہ رسول اللہ صلی اللہ علیہ وسلم خیریت سے آ رہے ہیں, بس تو کہا بیٹا تو تھا ہی اس کام کے لیے, اللہ نے ٹھیک کام پہ لگا دیا اس. لیکن ماں تھی بہرحال, اندر سے یہ کہہ بھی رہی تھی, ایمان و یقین بھی تھا, مگر ساتھ ساتھ ماں کی جو آنکھیں ہوتی ہیں, ماں کا جو جگر ہوتا ہے, اس کا کوئی تار نہیں ہوتا جس میں اولاد کی محبت گھسی ہوئی نہیں ہوتی, اس نے ہر تار سے اس کو پالا ہے. تو رسول اللہ تم بھی تشریف لے آئے اور آپ نے بھی ان کو خوشخبری سنائی کہ تیرا بیٹا اللہ کے رستے میں کام آ گیا ہے. تو کیا کہا؟ فستو میں رب الکعبہ, رب کعبہ کی قسم حضرت میں تو کامیاب ہو گئی, میں نے تو بیٹا پالا ہی اس لیے تھا. اور پھر آپ نے ارشاد فرمایا, نہ اس بڑھیا نے, اب حارثہ کی ماں نے پوچھا کہ حضرت بس اتنا پوچھنا چاہتی ہوں کہ میرا بیٹا جنت میں گیا ہے کہیں اور چلا گیا ہے؟ کہیں اور کا نام نہیں لیتی, دوزخ کا نام لینے سے بھی ڈر معلوم ہوتا ہے, کیونکہ میرا بیٹا جنت میں چلا گیا حضرت یا کہیں اور چلا گیا ہے؟ اگر جنت میں چلا گیا ہے तो मेरी मुराद पूरी हो गई, और अगर कहीं और गया है तो अब मेरे लिए परेशानी बहुत हो जाएगी, इसलिए कि बेटा भी गया और जगह फिर भी नहीं गया। तो रसूलुल्लाह ने फरमाया कि अरे बावली हो गई है, जन्नत कोई एक जन्नत थोड़ा ही है, जन्नत तो आठ जन्नतें हैं, आठ दर्जे हैं, और सबसे आला दर्जा उसका फिरदौस है, तेरा बेटा तो फिरदौस से आला में चला गया है। तो बस खुशी हो गई। और उसके बाद आपने एक जुमला, और इतना वाकया तो ये सही बुखारी में मौजूद है, और ये अगली बात जो है ये सही बुखारी में नहीं है, दूसरी रिवायतों में यूं आता है कि रसूलुल्लाह ने यूं भी इरशाद फरमाया कि अगर तेरा जी चाहे तो मैं अल्लाह से इजाज़त, अल्लाह से दरख्वास्त, दुआ करूं और अल्लाह तेरे बेटे को जन्नत में चलता फिरता घूमता हुआ दिखला दे। क्या आपने फरमाया? तो हमारी माएं होती या हमारे इस जमाने के लोग होते वो तो कहते हैं हाँ जी दिखला दो, दिखला दो, जन्नत भी देख लेंगे इस बहाने से, और वो भाई भी देख लेंगे और बच्चा भी देख लेंगे और जन्नत भी देख लेंगे, फिर देखकर उसके लिए कुछ मेहनत भी करेंगे, बिन देखे तो मेहनत भी उसकी अधूरी सी हो रही है ना। अगर देख लेते इस जन्नत को तो खुदा जाने कितनी मेहनत करते। ये तो मुसलमान बिन देखे ही चाश्त नहीं छोड़ते, इशराक नहीं छोड़ते, वाबीन नहीं छोड़ते, ताज्जुद नहीं छोड़ते, एतकाफ नहीं छोड़ते, और हत्ता के इफ्तारी भी नहीं छोड़ते, सहरी भी नहीं छोड़ते, जन्नत के ही शौक में सारा काम हो रहा नहीं हो रहा है जन्नत के। अब देखा नहीं है उसको, देख लेते तो खुदा जाने रात दिन अल्लाह की इबादत में लगे रहते। तो हम लोग तो दरख्वास्त कर देते कि हाँ हजरत दिखा दीजिए, मगर उनके ईमान और उनके यकीन को देखिए आप कि बिन देखे कितना हक्कुल यकीन है उनको। कहने लगी हजरत मैं नहीं देखना चाहती, मैं नहीं देखना चाहती, अगर मैं देखने की दरख्वास्त करूं तो इसके माना यह है कि मुझे अपने देखने पर तो ज्यादा भरोसा है और आपके फरमाने पर इतना नहीं है। मेरे नजदीक तो आपका फरमाना सबसे ज्यादा यकीन का मसला है, इसलिए कि मैं अगर अपनी आंख से देखूं तो आंख से देखने में तो गलती हो जाती है। आंख से तो हम जंगल में देखते हैं रात को कोई झाड़ी होती है और हम समझते हैं भेड़िया खड़ा, आंख गलती कर रहे हैं कि नहीं कर रहे हैं? होती है सुबह सादिक और समझते हैं उसको सुबह कादिब, आंखों से तो देख रहे हैं। और कभी 10-5 साल के बाद में अगर मुलाकात किसी साथी दोस्त से बल्कि अपने अब्बा से या अपने भाई से या अपने बेटे से भी हो तो देखने के बावजूद पहचानता नहीं है उसको, सोचता रहता है हाँ आदमी तो देखा हुआ सा मालूम होता है, अरे तेरा बेटा ही तो है ये या तेरा भैया ही तो है। 8-10 साल पढ़ के तालिब इल्म हमारे यहां जाते हैं और उसके बाद जब 8-10 साल में उनसे मुलाकात होती है तो हम पहचान नहीं पा, वो तो पहचान लेता है इसलिए कि उसके सामने तो हम अकेले हैं और हमारे सामने उस जैसे हजारों हैं, तो हजारों में एक का पहचानना मुश्किल होता है और वो हजारों में हमको एक समझता है तो वो पहचान लेता है। तो देखो आंख गलती कर रही नहीं, होता कोई है समझते हैं उसको अब्बार, होता अब्बार समझते हैं उसको गैर, तो आंखों के देखने में तो गलती होती है। एक बुजुर्ग का वाकया लिखा है, अपने एक मुरीद से कहा कि उस अंदर ताक में एक बोतल लखी है उसको उठा लाओ। अब उठा अहवल, अहवल कहे भेंगे को जिसको एक के दो नजर आए, आंख की रोशनी फाड़ दे अल्लाह में, ये तो अल्लाह का करम ही है कि दो आंखें देखते एक, और अगर दोनों आंखें अलग अलग देखने लगती और इनमें इत्तेफाक न होता मौलवी जी की तरह से और ये दोनों अलग अलग देखती तो खुदा जाने क्या क्या हमारे सामने कृष्ण में आते। दो आंखें नजर दोनों की एक है, एक चीज है जिधर की है, काली चीज को काली बताएंगी ये, सफेद को सफेद बताएंगी ये, और मुरब्बा को मुरब्बा बताएंगी और मुसल्लस को मुसल्लस बताएंगी, एक ही बता। लेकिन अगर ये भेंगी हो जाए और नजर इसके अंदर टेढ़ी हो जाए कुदरती तौर पर तो फिर इसे एक के दो नजर आने लगते। तो कहा वो बोतल उठा रहा हूं, आगे कहने लगे हजरत दो रखी कौन सी लाऊं उठा के, दो रखियां कौन सी उठा के लाऊं, और एक को तोड़ दे उठा के फिर दूसरी उठा ला। तो उसने उठा के एक तोड़ दी, अब वहां जब एक तोड़ दी तो एक भी नहीं, वो तो एक हो तो दो नजर आवे, जब एक भी नहीं तो कुछ भी नहीं नजर आता। फिर आंख गलती करती या नहीं करती, कान गलती करते हैं। तो उस जमाने में उन हजरात का, मर्दों का नहीं औरतों का, मर्दों का नहीं औरतों का ये यकीन बन गया था रसूलुल्लाह के फरमान सुन सुन के कि गोया अपनी आंखों से देख रहे हैं, बल्कि आंखों से देखी हुई चीजों में तो शक व शुबा हो भी सकता था और फरमान रिसालत में तो कोई शक व शुबा ही नहीं था। इसलिए उम्मे हारिसा ने यह दरख्वास्त नहीं कहा, नहीं ये दरख्वास्त नहीं की कि हजरत मैं नहीं देखना चाहती, अपने देखने में तो मुझे शुबा भी हो सकता है मगर आपके फरमान में मुझे कोई शुबा नहीं, मेरा बेटा फिर दौते आला में चला गया। यह वो भी लाकृति हुई जो कि नोट। तो ये इनकलाबी अकीदा जब रसूलुल्लाह ने इस पर सहाबा की मेहनत कराई
اور ان کے سامنے آخرت کے تمام حقائق پیش کیے تو گویا اپنی کھلی آنکھوں سے دیکھتے تھے وہ جنت کو اور دوزخ کو اور آخرت کو اور قیامت کو. اور بھی واقعات ہیں. حضرت جابر کے والد ہیں عبداللہ ابن حرام, جابر ابن عبداللہ, جابر ایک صحابی ہیں مشہور, ان کے والد ہیں عبداللہ ابن حرام رضی اللہ تعالیٰ عنہ. میدان احد میں جب جنگ کا پاسا پلٹا اور مسلمان کامیاب ہوتے ہوتے ایک ذرا سی چوک کی وجہ سے پچھڑ گئے, اور پھر مسلمانوں پر جو حملہ ہوا ہے, خالد بن ولید اس وقت تک ایمان نہیں لائے تھے, کافروں کی فوج کی کمان کر رہے تھے, انہوں نے اپنی عقابی نگاہوں سے جو دیکھا تو پہاڑ کی گھاٹی خالی پڑی ہوئی تھی. اسر ادھر سے پلٹ کے جو حملہ کیا تو یا تو مسلمان کامیاب ہو رہے تھے اور جیت رہے تھے, اور یا پھر ہار میں تبدیل ہو گئے اور مسلمانوں کے بہت سارے آدمی شہید ہو گئے اور لوگ تیتر بیتر ہو گئے, کوئی ادھر کو بھاگ رہا کوئی ادھر کو بھاگ رہا ہے. حضرت جابر بن عبداللہ ابن حرام جو ان کے والد ہیں بڑے بوڑھے تھے, جا رہے تھے, ہاں تھوڑی سی کھجوریں ہاتھ میں تھی, بس وہی ان کا راشن تھا, وہی ان کا کھانا تھا. عمر مل گئے راستے میں, وہ بھی بھگدڑ میں تھے, عمر فاروق بھی, بھائی کیا ہو گیا, کیا حال ہے؟ کہنے لگا امر اللہ, با اللہ کا معاملہ یوں ہی تھا, اللہ کا حکم یہی تھا, ہو گیا جو کچھ ہونا تھا. کہاں جا رہے ہو؟ کہ میں ادھر جا رہا ہوں ادھر سے مجھے جنت کی خوشبو آ رہی ہے. کہ ادھر کے حالات تو بہت سنگین ہیں, دشمن کا بہت زور ہے, بہت زیادہ, ادھر تو گھمسان کی جنگ ہو رہی, ادھر کہاں جا رہے ہو؟ کہ ہاں ادھر ہی جا رہا ہوں, ادھر سے مجھے جنت کی خوشبو آ رہی ہے. اور اس کے بعد دو چار قدم اور چلے, اور پھر اس کے بعد انہوں نے کہا کہ یہ کھجوریں جو ہیں یہ بھی میرے واسطے باعث ہے وبال اور تاخیر بن رہی ہیں, میرے سامنے تو جنت کی خوشبو آ رہی ہے, وہ کھجوریں بھی پھینک دی اور آگے بڑھے اور دو چار ہاتھ ادھر مارے ادھر مارے, اور اس کے بعد میں خود بھی شہید ہو گئے. جنت کی خوشبو آ رہی تھی نہیں آ رہی تھی, حقل یقین تھا کہ نہیں تھا؟ یہ حقل یقین ان کو بغیر دیکھے یہ رسول اللہ کے فرمان سے آ گیا تھا, اور ہمارے سامنے یہ قرآن شریف رکھا ہے, رسول اللہ اعظم کی حدیثیں رکھی ہیں, یہ سارا نظام ہمارے سامنے موجود ہے, مگر ہمارا تو ابھی تک علم الیقین بھی صحیح نہیں ہوا ہے, اس لیے ہماری زندگیوں میں انقلاب نہیں آتا. باہر آتے ہیں تو نیکیوں میں لگ جاتے ہیں, اور چوں بخلوت بھی روندہ کار دیگر میں کنر, وائزہ کی جلوہ بر محراب و ممبر میں کنر, چوں بخلوت بھی روندہ کار دیگر میں کنر, وائز جب ممبر پر بیٹھتا ہے تو خدا نے کہاں کہاں کے زمین آسمان کے خلابے ملا دیتا ہے, اور جب خلوت میں جاتا ہے تو یاروں سے پیچھے نہیں رہتا ہے, خلوت میں خدا جانے کیا کیا کرتا ہے. کیوں؟ یہ عقیدہ آخرت پختہ دلوں میں اترا نہیں ہے. اگر عقیدہ آخرت پتب اتر جاتا تو پھر آدمی کسی غلطی کے کرنے کی جان بوجھ کے ہمت ہی نہیں کر سکتا. غلطی سے ہو سکتی تھی غلطیاں, یعنی غیر شعوری طور پر بھولے سے, بتکار بشریت, کمزوری سے, معاشرے اور ماحول کے دباؤ سے کوئی غلطی ہو سکتی تھی, لیکن جان بوجھ کر کوئی غلطی کرے یہ ممکن نہیں تھا. اگر عقیدہ آخرت ہمارا ویسا ہوتا جیسا رسول اللہ صلی اللہ علیہ وسلم نے لا کے دیا تھا اور جیسا اللہ کو مطلوب ہے, اور جو عقیدہ آخرت ساری دنیا میں انقلاب برپا کر دیتا ہے اور ساری دنیا کے کافروں کو مجبور کرتا ہے کہ واقعتاً اگر دنیا کی اصلاح ہو سکتی ہے اور حسین معاشرہ بن سکتا ہے اور دنیا میں عدل و انصاف قائم ہو سکتا ہے اور صحیح لائن اور خطوط پر انسانیت کی گاڑی چل سکتی ہے, تو وہ عقیدہ آخرت کلیدی حیثیت رکھتا ہے. اگر عقیدہ آخرت نہیں ہے تو پھر کامیابی ناممکن ہے. کوئی بھی آدمی, کوئی بھی معاشرہ, انفرادی یا اجتماعی طور پر کوئی بھی کامیاب نہیں ہو سکتا, قانون سے نہیں کامیابی ہو سکتی. اس لیے آپ دیکھ رہے ہیں ساری دنیا میں قانون ہے, لا ہیں, ساری دنیا کی اسمبلیوں نے قانون بنا رکھے ہیں, پارلیمنٹوں نے قانون بنا رکھے ہیں, چور کا بھی قانون ہے, جانی اور ڈکیت کا بھی قانون ہے, قاتلوں کے واسطے بھی قانون ہے, مگر کہیں رکتا ہی نہیں کوئی فساد جا کر, سارے فساد جو کہ تو چل رہے ہیں. اس لیے کہ جنہوں نے قانون بنایا ہے, جو قانون کے ذمہ دار ہیں یا جو قانونی سزا دے سکتے ہیں, ان سے بچنے کے سینکڑوں طریقے ہمارے پاس موجود ہیں, بخلاف عقیدہ آخرت کے. کہ عقیدہ آخرت میں تو یہ بات ہے کہ اللہ کو ہمارے حق ذرے کی خبر ہے, ہماری خلوتوں کو, ہماری جلوتوں کو وہ جانتا ہے, ذرے ذرے کا حساب لینے والا ہے, اور اس کے علم سے کوئی چیز ہماری غائب نہیں ہوتی. لا یذوب انہم مثقال ذرۃ فی السماوات ولا فی الارض ولا اصغر من ذلک ولا اکبر, کوئی چھوٹا کوئی بڑا مسئلہ اس کے علم سے غائب ہی نہیں ہوتا. جب ہماری بھی ڈائری لا کر نکال کر ہمارے سامنے رکھ دی جائے گی جو تیار کی جا رہی ہے, ہر لمحے کا ایک نوٹ, ایک عمل ہمارا نوٹ ہو رہا ہے, اور وہ ہماری وہ وزی الکتاب, وزی اب النبیین کتاب رکھ دی جائے گی, نبی لائے جائیں گے, فرشتے آ جائیں گے, اور اس کے بعد میں کہا جائے گا کہ پڑھ اس کتاب کو, اقرا کتابک کفا بنفسک الیوم علیک عظیما, اپنی اس ڈائری کو پڑھ, और तू खुद ही अपना हिसाब कर ले, हमें ऑडिटर बुलाने की बाहर से जरूरत नहीं है, तू ही अपना हिसाब करके बता कितना सही कितना गलत है, नमाजें कितनी पढ़ी कितनी छूटी हैं, और रोजे कितने रखे कितने हुए हैं, नेकियां कितनी और बदियां कितनी हैं, ये कंप्यूटर रखा हुआ है, बस उंगली से दबाओ सारा हिसाब कच्चा चिट्ठा लिखा लिखा आ जाएगा। अब वो जब आएगा तो बेख्तियार कहेगा माले हाजल किताब ला युगा देरो सगी रतम वाला कबीर रतन इल्ला असाहा, इस किताब का तो अजब हाल है कि इसमें तो छोटी बड़ी चीज कोई छूटी नहीं है, हर चीज इसमें दर्ज है, हर चीज नोट की हुई है। तो ये अकीदा आखरत का जो है ये आदमी को गुनाहों से रोकता है, खलवत में रोकता है, जलवत में रोकता है। एक ऐसा वक्त आता है कि अगर मैं खयानत करना चाहूं तो कर सकता हूं और कोई हिसाब लेने वाला मुझसे नहीं पकड़ सकता। मिसाल के तौर पर किसी ने मदरसे में 100 या 200 या 500 पाउंड दे दिए और यूं भी कह दिया कि मौली साहब बस रसीद वसीद की जरूरत नहीं है और मुझे इत्तला की भी जरूरत नहीं है, बस दुआ कर दी रोज। वो 500 पाउंड मैंने जेब में लेके डाल लिए। अब जाहिर है कि मालिक भी मुझसे रसीद का मुतालबा नहीं करता, कोई और भी नहीं जानता, कोई और भी नहीं देखता। अगर मैं उनको अपने ऊपर खर्च करना चाहूं तो कर सकता नहीं, बड़े आराम से, या कोई हिसाब ले लेगा, कोई कानून कोई अदालत यहां की वहां की कहीं की कोई अदालत हमसे पूछेगी नहीं, जिंदगी में कोई पूछने वाला ही नहीं मिलने का। अगर ये अकीदा कल्ब में नहीं है कि आखिरत में जर्रे जर्रे का हिसाब देना है तो मैं उसको अपने ऊपर खर्च कर सकता हूं, खा सकता हूं, मदरसे में न लगाऊं, ये हो सकता है। लेकिन अगर ये अकीदा है आखिरत मौजूद है सामने खड़ा हुआ है कि अल्लाह के यहां हिसाब दर्रे दर्रे का देना पड़ेगा तो फिर तो नहीं, फिर तो डरेगी ना तबीयत, फिर उसको जहां के लिए किसी ने दिया है वहीं उसे सर्फ करने के लिए। अगर शैतान आएगा भी वसवसे डालेगा भी लड़ने लगेगा वो हमसे, वो कहेगा मैं खा भी लो किसी को क्या मालूम है, मकान बना लो अपना, गाड़ी खरीद लो, फला चाक फला चीज कर लो, हाँ ठीक है, अरे भाई ठीक है कौन देख रहा है, कोई हफ्ते हिसाब किताब तोड़ ही लेगा। फिर अंदर से रूह बोलेगी ना डाला अल्लाह हिसाब लेगा, अकीदा आखरत सामने खड़ा हुआ है, अल्लाह सामने है, तो फिर वो इधर से लड़ाई कश्मकश होगी। तो अगर रूह में कुछ जान हुई तो गालिब आ जाएगी, और अगर नफ्स को अब ताकतवर हमने बना रखा तो नफ्स गालिब आ जाएगा, हम खयानत कर बैठेंगे और आखरत तक फरामोश बैठे रहेंगे, और जब आखरत की किताब खुलेगी वो लाल किताब आएगी वो डायरी सामने आएगी तो उस वक्त में फिर हम पछताएंगे, और उस वक्त में पछताने से हासिल भी कुछ नहीं होगा, वहां तो जर्रे जर्रे का हिसाब देना ही पड़ेगा। तो ये अकीदा है आखरत जो है ये ईमान में सबसे बड़ा अकीदा है, अगरचे ईमान बिल गैब में इसका जिक्र हो गया था, क्योंकि आखरत भी हमारी गैब ही में दाखिल है जिसको हम अपने हवास से नहीं मालूम कर सकते, अपनी अकल से इदराक उसका नहीं कर सकते। ला महाला आखरत ये गैब के हकायक में दाखिल है, जैसे अल्लाह की जात, जैसे अल्लाह की सिफात, और जैसे हमारे इल्म के एतबार से फरिश्ते या अंबिया साबिकीन, ये सारी सदाकतें वाले में गैब में चली गई हैं, उन्हीं में से सबसे बड़ा गैब है आखरत। ये सबसे बड़ी गैब की अल्लाह के बाद सबसे बड़ा गैब आखरत का है, उस पर आ गया था ईमान बिल गैब में, ईमान बिल आखिरा भी आ गया था, लेकिन अल्लाह ने इसे खास तौर से मुस्तकिल आयत में जिक्र फरमाया कि ईमान बिल गैब का सबसे मोहतम बिशान मैन अकीदार मैन जुज जो है वो ईमान बिल आखिरा है, आखिरत का यकीन है, उसका फुल यकीन होना चाहिए। उससे तब्दीली जिंदगी में आएगी, उससे माहौल बदलेगा, उससे आदमी खलवत में भी नमाज नहीं छोड़ सकेगा, वरना हम तन्हाई में घर में हैं, कोई नहीं जानता कोई नहीं देखता, अगर नमाज पढ़े तब क्या, न पढ़े क्या, कोई तो ऐतराज थोड़ी करेगा हम पर, वहां कौन हमको मजबूर करता है नमाज पढ़ने पर, सिर्फ अकीदा या आखिरत के हिसाब देना पड़ेगा। और इसी तरह से खलवत में कोई भी गुनाह का मौका हाथ आ रहा है और हम समझते हैं कि नहीं, कानून की गिरफ्त यहां तक नहीं आ सकती है, किसी की पहुंच यहां तक नहीं हो सकती है, तो वहां भी अगर आदमी उस गुनाह से बचेगा तो कौन से अकीदे से, इसी अकीदे आखरत से बचेगा कि आखरत में हिसाब किताब देना पड़ेगा, आखरत तो होने वाली है। और फिर ये अकीदा सही है कि अगर हमने गेहूं बोए होंगे तो गेहूं उगेंगे, और अगर जौ बोए होंगे तो जौ उगेंगे, नेकी की होगी तो नेकी का फल लगेगा, और बदी की होगी तो बदी का फल उस पर लगेगा, अगर कीकर का बीज बोया होगा तो उस पर कांटे लगेंगे, और अगर आम की गुठली बोई होगी तो उस पर आम और उस पर ये आम लगेगा, तो जैसा करना वैसा भरना तो होगा। गंदुम जगंदुम बेरो जौ जौ अर मुकाफाते अमल गाफिल मशो, और कसन गोयद जेरे गर्दू जेरे गर्दू अगर कोई मेरी बद न बोले, जेरे गर्दू अगर कोई मेरी सुने, बद न बोले जेरे गर्दू अगर कोई मेरी सुने, है गुम्बद की सदा जैसी कहे वैसी सुने, जैसी कहोगे वैसी जवाब, ऐसे जवाब गाली दोगे तो उधर से गाली, कभी कुएं में मुंह डाल के या घड़े में मुंह डाल के या किसी बर्तन में मुंह डाल के आप किसी को सलाम कीजिए तो उधर से सलाम ही आएगा, और अगर गाली दीजिए तो गाली आएगी, और सलाम करो तो सलाम आएगा, और अच्छी बात कहो तो उधर से अच्छा जवाब आएगा, और अगर खराब बात करो तो उधर से खराब जवाब। ये आसमान जो है गुंबद नुमा अल्लाह ने बना रखा है, इसमें जैसी बोली बोलेंगे आसमान से वैसा ही जवाब आएगा, जैसी इसमें करतूतें होंगी वैसी समराट उस पर मुरतब होंगे। ये अकीदा अगर आदमी के कल्ब और दिमाग में उतर जाता है तो फिर वो आदमी सोने का बन जाता है, साफ हो जाता है, उसे फिर कानून वानून की परवाह नहीं रहती, वो तो अल्लाह के कानून को देखता है कि अल्लाह के कानून में मैं ठीक चल रहा हूं। इसी अकीदे ने हजरत सहाबा को उस मकाम पर पहुंचाया जहां बड़े बड़े रियादत केस और मुत्तहिद और मुजाहिद नहीं पहुंच सकते। यही अकीदा उनके कल्ब और जिगर में उतर गया था कि वो ईमान और यकीन की आखिरी मंजिल पर पहुंच गए थे कि वहां से ईमान और यकीन का दर्जा ही खत्म हो जाता है। वहां पहुंच गए थे, जन्नत उनको खुली आंखों नजर आती थी, दोजख का मंजर उसकी तस्वीर उनकी आंखों के सामने खींची रहती थी, अल्लाह उसकी जात और सिफात को खुली आंखों मुशाहिदा करते रहते थे, इसलिए दानिस्तार शौरी तौर पर उनसे गलती नहीं होती थी। कभी कभी किसी माहौल के दबाव में या बशरी तकाजों से या किसी भी शैतानी असर से कोई बात चूक की हो जाती थी, मगर फौरन तौबा करते थे और तौबा करने के बाद पहले से भी ज्यादा पाक हो जाते थे। ऐसा माहौल और माशरा कभी पहले भी पैदा नहीं हुआ था इतनी बड़ी मखलूक में। 10-20 आदमी तो नबियों पर ईमान लाए, उनका माहौल ठीक हो गया, लेकिन हुजूर अकरम का माहौल तो 1,24,000 सहाबा का तो मैदान अरफात में मौजूद था जो हज करने के लिए आए थे, वो सब के सब आदिल और मुनसिफ थे, सब के सब नमाजी थे, सब के सब वो सच बोलने वाले थे, फरेब नहीं देने वाले थे, कोई गलती उस माहौल और मुआशरे में नहीं थी। चाहे वो आज ही आपकी जियारत के लिए हाजिर हुआ मगर सूरत देखकर उसके यकीन का ये आलम हो जाता था आखरत के यकीन का, तो आज से गलती वो नहीं कर सकेगा। तो ये माहौल इतना बड़ा बनाकर गए और सबको सनद दे के गए और फरमा कुल्लुहुम उदूल असहाबत कुल्लुहुम उदूल, और ये फरमा कर गए सहाबी कन्नुजूम बेजी मुक्तदे तुम एतदे तुम, मिस्र सितारों के रहनुमा है मेरे सहाबा, जिस सितारे जिस सहाबी के भी तुम दामन को पकड़ लोगे तुमको हिदायत मिल जाएगी। ये इतना बड़ा माहौल, इतना बड़ा माशरा जो बनाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने, और इतना पावर उसमें भर दिया कि वही पावर आज हम तक चल रहा है, उसी की स्पीड से आज हमारी भी गाड़ी चल रही है, वही स्पीड है जो इंग्लैंड में और यूरोप में और अमेरिका और अफ्रीका में हमको लिए लिए फिर रही है, उसी स्पीड के तहत ये बड़े बड़े मदारिस कायम है, और उसी स्पीड के तहत ये हमारी मस्जिदें चल रही हैं। वरना हमारी कमजोरियों को अगर देखो तो हमसे तो कुछ भी होने वाला नहीं था, हम तो इतने कमजोर ईमान के एतबार से, अमल के एतबार से, अखलाक और यकीन के एतबार से इंतहाई कमजोरी। तो सबसे बड़ा इनकलाबी अकीदा यह है वबिल आखिरती हूं यकीनों, इसलिए अल्लाह ने इसको आखिर में रखा और ईमान वालों की तमाम सिफात को बयान कर दिया। यहां तक ये 5 आयतें होती हैं, इन 5 आयतों में अल्लाह ने मुतशाबिहात और मुकत्तियात को भी जिक्र फरमा दिया और किताब की अजमत को भी जाहिर फरमा दिया, और फिर ईमान वालों के सबसे आला गिरोह मुत्तकियों का भी तज़किरा तफसील से फरमा दिया, उनकी तमाम सिफात जिक्र फरमा दी, और उसके बाद में फिर उसके नतीजे को एक जुमले में जिक्र फरमा दिया। क्या मिलेगा इन ईमान वालों को, इन तकवा वालों को, ईमान बिल गैब वालों को, इकाम सलात वालों को, और इन्फाक फी सबीलिल्लाह वालों को, और पहली किताबों के मानने वालों को, और इस किताब को भी मानने वालों को, और आखिरत के अकीदे कामिला वालों को मिलेगा क्या, समरा क्या मिलेगा। कहते समरा इस आयत में उलाइक अला हुदम मिन रब्बिहिम व उलाइक हुमुल मुफ्लिहून, दुनिया का समरा तो ये कि ये हिदायत पर होंगे, उलाइका यही लोग हैं जो अल्लाह की जानिब से हिदायत पर हैं, और हिदायत पर होना ये नेमत नहीं है। एक आदमी तो लंदन जाना और रास्ता भटक गया, जो रास्ते का बोर्ड पढ़ा वो गलत पढ़ लिया, और जाना चाहिए था उसको लंदन की तरफ, चल दिया ग्लासगो की तरफ, कैसे पहुंचेगा लंदन, वो भटक गया ना, नेमत है नेमत। हिदायत पर सही रास्ते पर होना ही बहुत बड़ा इनाम है अल्लाह का, सही उसूलों पर तिजारत, सही उसूलों पर फैक्ट्री, सही उसूलों पर मस्जिद, सही उसूलों पर मदरसा, सही उसूलों पर तबलीग, सही उसूलों पर मरकज तबलीग, सब हिदायत पर अगर है तो अल्लाह का बहुत बड़ा इनाम है। तो एक तो इन तकवा वालों को ये कि इनके नीचे सवारी हिदायत की होगी, हिदायत की सवारी। अब तो लोग जहाज में बैठ गए तो समझे बहुत बड़ी सवारी हमारी, करोड़ों रूपये का आता है एक जहाज, लेकिन उसकी हिदायत का जो आलम है कि अगर जरा सी मशीनरी में खराबी हो तो वहीं धड़ाम से नीचे, اور ساری قیمت ویمت رکھی رہ گئی. نہیں, اللہ نے ان لوگوں کو جن میں یہ صفات موجود ہوں ان کو سواری دی ہے ہدایت کی, یعنی ہدایت ان کے نیچے اس طرح ہے جیسے سواری سوار کے نیچے ہوتی ہے. اولئک علی ہدی من ربہم, اور پھر من ربہم کا لفظ لا کر اس طرف بھی اشارہ کر دیا ہے کہ یہ تمہارے ان اعمال کا ثمرہ نہیں ہے بلکہ یہ بھی تمہارے رب کی دین ہے. من ربہم, دین ٹھیک رہے, جو تم تبلیغ میں لگ گئے ہو تمہاری محنت کا ثمرہ نہیں, اللہ کی توفیق سے ایسا ہوا ہے. تم جو عالم بن گئے ہو اپنی محنت سے نہیں, اللہ کی توفیق سے ہو گئے ہو. تم جو دولت مند ہو گئے تو تم خود اپنی محنت اور ہنر سے نہیں, اللہ کی توفیق سے ہو گئے ہو. اور تم جو ہدایت یافتہ ہو گئے تو تم اپنی طرف سے نہیں, اللہ کی توفیق سے ہوا ہے. اور تم جو دنیا میں دین کی خدمت کرتے پھرتے ہو یہ تمہاری طرف سے نہیں, اللہ کی توفیق سے. من ربہم اولئک علی ہدی من ربہم, یہ لوگ ان صفات کے حامل و عامل, یہ ہدایت پر ہوتے ہیں, ہدایت بمنزل سواری کے ہوتی ہے, اس پر سوار ہوتے ہیں, اور یہ ہدایت بھی من جانب اللہ ہوتی ہے, اللہ کی طرف سے آتی ہے. اور پھر وہ اولئک ہم المفلحون, اور یہی لوگ کامیاب ہیں. مفلحون کے بعد میں اس کے ظرف کو حذف کر دیا, یعنی یہ کامیاب ہے, دنیا میں کامیاب, آخرت میں کامیاب, جوانی میں کامیاب, بڑھاپے میں کامیاب, غربت میں کامیاب, افلاس میں کامیاب, دولت میں کامیاب, علم کے ساتھ کامیاب, اور اگر علم پورا نہیں آیا تب بھی کامیاب, کیونکہ یہ ہدایت پر آ گئے اللہ کی جانب سے. تو بتائیے وہ کامیابی جو سفر میں بھی ہو, آزر میں بھی ہو, گھر میں بھی ہو, یہ دولت ہمارے لیے کامیابی کا باعث ہے, مگر گھر میں ہو اور دولت ہمارے پاس ہو چلو کام چل جاتا ہے, لیکن بعد دفعہ تو یہ دولت گھر رہ جاتی ہے, ہم رستے میں جنگل میں بھٹک جاتے ہیں. ہم نے دیکھا ہے بہت بڑے بڑے مالدار سفر میں بھٹک جاتے ہیں تو وہ ایک ایک پیسے کے محتاج ہو جاتے ہیں اور قرض لینے پر مجبور ہو جاتے ہیں, بلکہ مانگنے تک پہ بھی مجبور ہو جاتے ہیں. اس لیے رسول اللہ نے ارشاد فرمایا کہ اگر تمہارے پاس کوئی گھوڑے پر سوار ہو کر بھی مانگنے کے لیے آئے تو دے دو اس کو جو ہو سکے. کیوں؟ اس لیے کہ مثلا اسے 10 روپے کی ضرورت ہے. اب تم یہ نہ کہو اس سے کہ تم ارے اتنا بڑا قیمتی گھوڑا, 10,000 پاؤنڈ کا گھوڑا لیے پھر رہے, 10 روپے مانگتے پھرتے ہو تو اس کو دے دو, یہ نہ کہو. کیوں؟ 10 پاؤنڈ کی خاطر وہ 10,000 کے گھوڑے کو کیسے بیچ دے گا, اور ضرورت ہے 10 کی تو 10 دے دو اس کو. اور گھوڑے کا سوار بھی محتاج ہو سکتا ہے, پریشان حال ہو سکتا ہے, بھوکا ہو سکتا ہے, اس کو بھی دو. لیکن جو ان صفات کے ساتھ اللہ کی ہدایت کے سوار ہوتا ہے اور اللہ کی ہدایت اس کی سواری بن جاتی ہے, وہ بات نہیں ہے. جہاں کامیابی ملتی ہے اس کے دروازے پر تو جاتے نہیں ہیں, اور جہاں کامیابی کا نام و نشان تک نہیں وہاں اس کو ڈھونڈتے پھرتے ہیں. اس لیے ہمارا مؤذن ہر نماز کی اذان میں پکارتا ہے حی علی الصلاح, حی علی الصلاح, نماز کو آؤ, نماز کو آؤ. ارے کون محنت میں پڑے گا, شیطان نفس کو گھارتا ہے کہاں محنت پڑے گا. تو آگے لالچ بھی دلایا اللہ نے حی علی الفلاح, ارے نماز کو اس لیے آؤ کہ اس میں تمہاری کامیابی کا راز مضمر ہے. تم تجارت میں کامیاب ہو جاؤ گے, تم دولت میں کامیاب ہو جاؤ گے, تم شادی میں کامیاب ہو جاؤ گے, تم بچوں کے معاملے میں کامیاب. اچھا ایسا ہوگا پھر تو آئے گا دوڑا ہوا. تو جو حی علی الفلاح پہ عمل کر لیتا ہے یہ بھی حی علی الفلاح کے لالچ میں کرتا ہے. لالچ فلاح کا ہے, اس فلاح کے لالچ میں آ جاتا ہے. یہاں بھی اللہ نے فرمایا کہ اس ہدایت پر آ جائے گا اور یہ لوگ دنیا اور آخرت میں کامیاب ہوں گے, یہاں بھی سرخرو ہوں گے, وہاں بھی سرخرو ہوں گے. یہ 5 آیتیں یہاں تک ہوئی ہیں. ان 5 آیتوں میں اللہ نے قرآن کریم کی عظمت کو, تقویٰ کی صفات کو, متقیوں کے کمالات کو, اور ایمان کے تمام ایمانیات کو ذکر فرما کر ان کے واسطے دروازہ رحمتوں کا اور کامیابیوں کا کھول دیا کہ یہ طبقہ دنیا میں کامیاب ہوتا ہے. اس طبقے میں ہی ہم کو شمار ہونا چاہیے, اور یہی مصداق ہے وہ جو سورہ فاتحہ میں تھا, صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین, کہ انعام والوں کے راستے پر چلا ہم کو. انعام والے یہ لوگ ہیں, کامیاب یہ لوگ ہیں, ان کے راستے کو اختیار کرو. اور پھر دوسری جو ایک آیت تھی, غیر المغضوب علیہم ولا الضالین, غضب جن پر غضب ہوا, جو غصہ جو گمراہ ہوئے ان کا راستہ ہم کو نہیں چاہیے, ان کی بھی تو کچھ رہنمائی ہونی چاہیے کہ وہ کون لوگ ہیں. بس یہاں سے آگے ان الذین کفروا سواء علیہم سے لے کر یہ 15 آیتوں میں اللہ نے اس غیر المغضوب علیہم ولا الضالین کی تشریح فرمائی, جن کے رستے پر نہیں جانا, جن سے بچنا ہے, جن سے احتیاط کرنی ہے, جن سے اعتراض کرنا ہے, ان کی بھی تفصیل سن لو, ان کے کیا کیا صفات اور کیا کیا حالات ہوتے ہیں, ان کا آگے بیان آ رہا. پھر ان کی 2 پارٹیاں بن گئی ہیں, گمراہوں کی بھی 2 پارٹیاں, غیر المغضوب, ایک مغضوب علیہم ہے اور ایک الضالین ہے. تو مغضوب علیہم بھی ہیں اور الضالین بھی ہیں, دونوں کے ساتھ ہم کو جانا نہیں ہے. یہ آگے اس کا بیان ہو رہا ہے. اور اس طرح یہ پانچ آیتیں اور وہ پندرہ آیتیں، ان بیس آیتوں میں اللہ نے انسانوں کے تمام گروہوں کا تذکرہ فرما دیا. اور یہی کمال ہے، اعجاز ہے قرآن حکیم کا کہ مضمون اتنا مختصر سا ہے اور اقوام عالم پر تبصرہ فرما دیا، اقوام عالم کی صفتیں بیان فرما دی، ہدایت یافتہ لوگ بھی بیان فرما دیے، گمراہ بھی بیان فرما دیے، جنتیوں کا بھی ذکر ہو گیا، دوزخیوں کا بھی ذکر ہو گیا، ہدایت یافتہ لوگوں کا بھی ہو گیا اور جو گمراہ ہیں ان کا بھی ذکر ہو گیا. بیس آیتوں میں ایک مقالہ بھی نہیں بنتا ہے. اتنے چھوٹے سے مضمون میں اللہ سبحانہ و تعالیٰ نے ان تمام حقائق کو بیان فرما دیا کہ بڑے بڑے دفاتر میں بھی لوگ ان کو بیان نہیں کر سکتے ہیں. یہ قرآن کریم کا اعجاز. وآخر دعوانا ان الحمد للہ رب العالمین. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا ان هدانا الله. اللهم صل على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا وسلم. اللهم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اے اللہ ہمارے گناہوں کو معاف فرما، ہمیں مدد گزر فرما. اے اللہ ہم کو ہدایت صراط مستقیم کی ہدایت پہ قائم فرما اور دنیا اور فلاح و صلاح نصیب فرما. اے اللہ ایمان کی تمام صفات ہم میں پیدا فرما. اے اللہ تمام دنیا کے انسانوں کو ہدایت عطا فرما، ساری دنیا کے مسلمانوں کی حفاظت فرما، عالم اسلام کی حفاظت فرما، ہمارے ملک ملکوں کی حفاظت فرما، ہمارے مدارس کی حفاظت فرما، ہمارے مراکز کی حفاظت فرما، ہماری مسجدوں کو محفوظ فرما، تمام مسلمانوں کو نمازی بنا، عورتوں مردوں کو نمازی بنا، بچوں اور بچیوں کو دین سے آشنا فرما، تمام خرافات غلطیوں سے ہماری حفاظت فرما، آنے والی نسلوں کی حفاظت فرما، جانے والے مسلمانوں کی مغفرت فرما، آبا و اجداد کی مغفرت فرما، قابضہ و مشائخ کی مغفرت فرما، بیماروں کو شفائیں دے، قرضداروں کو قرضوں سے نجات دے، ہم کو سخاوت شجاعت دے، تقوی و طہارت دے، دیانت و امانت دے، حسد سے، بغض سے، تحاسد سے، تباغض سے، غیبتوں سے، چگلیوں سے، تمام بری خصلتوں اور عادتوں سے اللہ ہماری حفاظت فرما. جب تک ہم زندہ رہیں تو ہم سے اتباع سنت کے ساتھ اسلامی زندگی دی دو، اور جب ہمارا وقت آخر ہو تو اللہ کلمے کے ساتھ ایمان کی موت دی دو. یہ رمضان المبارک جو اپنی برکتوں کے ساتھ ہم سے رخصت ہوا جاتا ہے، اے اللہ اس کے آنے والے وقتوں کی برکتوں سے ہم کو مالا مال فرما، اور جو لیالی قدر تو نے اس میں ودیعت فرمائی ہے اللہ ان کا ایک حصہ ہم کو بھی نصیب فرما، اور اللہ اس اعتکاف کی برکات سے ہم کو بھی محروم نہ فرما. ہماری دعاؤں کو قبول فرما. ربنا وتقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين.